इद यक्ष सिद्रा तमा यक्षा, जब छा रहा था सिद्रा पर जो कुछ छा रहा था। क्या छा रहा था वो, जो कुछ छा रहा था। असल में बात ये है, ये जो थोड़ी सी मैंने आपको बातें बताई कि वहां पे फरिश्ते ऐसे थे, वहां पे इस तरह के नजारे थे, वहां पे ऐसे रंग थे, वहां पे अल्लाह ताला की तजल्लियात का ऐसा जहूर था जो लफ्जों में बयान नहीं किया जा सकता। इसलिए यहाँ पे अल्लाह ताला ने फरमा दे इज यक्ष सिद्रा तमा यक्ष, सिद्रा के ऊपर वो छा रहा था जो छा रहा था बस। यानी अगर वर्ड्स लाए जाएं तो जुबान कासिर है ना, अल्फाज वो मंजर कैप्चर ही नहीं कर सकते। जैसे हम मसलन, हम तो सुभान अल्लाह, हम तो दुनिया में कोई जगह पे जाते ना तो अक्सर मैं तो वहां पे पिक्चर लेके अपने किसी को भेजती हूँ, प्यारे को किसी को, तो फिर मैं साथ जरूर ये लिख देती हूँ कि ये जो कैमरा है ये बता ही नहीं सकता ये मंजर। जैसे सबसे ज्यादा इस चीज का एहसास जो होता है वो काबा में जाके होता है, कि वहां जितनी मर्जी पिक्चर्स ले लें, हम जितनी मर्जी इसकी तस्वीरें देख लें, हम घरों में भी लगी होती हैं कि 100,000 दफा हमने टीवी पे देखा, हमने हमारे सबकी नजरों में बसा हुआ है काबा, लेकिन जो वहां जाते हैं क्या वो आपके किसी कैमरे में कैप्चर हो सकता है? जब आप आके यहाँ पे बताते हैं अपनी सारी रुदाद वहां की, क्या लफ्ज बयान कर सकते हैं? हालांकि ये तो दुनिया की चीजें हैं, ये तो दुनिया का काबा है, और वो आलमे बाला, वो सिदरतुल मुंतहा, वो जन्नतुल मावा, वहां पे जो नजारे थे उनको कौन से अल्फाज बयान करेंगे? हमारी तो वोकैबुलरी में वो वर्ड्स ही नहीं है जो उसको बयान कर सके। अल्लाह दिखाए हमें वो दिन कि हम भी वो देखें, हमारी रूहें देखें वो जगह, और हमारी रूहें वहां जाके सजदा करें, कि नेक रूहों को वो जगह मिलती है, वहां तक पहुंचती हैं और सजदा करती हैं, तो हमारी रूहें वहां तक जाएं आलमे बाला तक और वहां सजदा करें, तो फिर हो सकता है हम कभी वो नजारे देख सकें। लेकिन सोने की टिड्डियां उसको ढांपे हुए थे, फरिश्ते खड़े होके एक एक फरिश्ता अल्लाह की तस्बीह कर रहा है, फिर किस तरह उसकी शाखें हैं जो याकूत की बनी हुई है, कैसे वहां पे वो रंग हैं जो आ रहे हैं और जा रहे हैं, और डिफरेंट रंग हैं जो कि बयान ही नहीं हो सकते कि वो रंग कैसे थे, और किस तरह आप सल्लल्लाहु अलैहि वसल्लम उनको देख रहे हैं, क्या वो नजारे हैं। इंसान यहाँ पे हम दुनिया में चीजें देख के मेसमराइज हो जाते हैं, हम कहते हैं निगाह ही नहीं हटती, दिल ही नहीं चाहता यहाँ से जाने का, ये क्या नजारे हैं, इनको मैं बयान कैसे करूं। तो ये है, ये क्या चीजें हैं जो वो है जिसको अल्लाह ताला ने ऐसा बनाया। अब सोने की धातों से पता नहीं वो बने हुए परवाने हैं, बाज जगह आता है कि वहां पे क्या कोई परिंदे थे, वहां पे फरिश्ते थे, वहां पे क्या चीजें थी, कुछ हम बयान कर ही नहीं सकती निगाहें, और ना ही अल्फाज, और ना ही कोई, आप सल्लल्लाहु अलैहि वसल्लम वापस आके भी दुनिया में नहीं बयान कर सकते वो जो वहां के नजारे आपको कराए गए। हाँ, इंसानी जुबान की हद तक जितना थोड़ा बहुत, जैसे आप सिदरा कह दिया बेरी, तो बेरी अब हम क्या उसका अपने जिवजेन में कुछ भी इमेज नहीं ला सकते, इसलिए यहाँ पे कह दिया गया, हालांकि कुरान के अल्फाज हैं फिर भी कह दिया गया इद यग्षा सिद्रा तमा यग्षा। तो इंसान को अल्लाह ताला ने बेबस कर दिया कि इंसान तेरी समझ से, तेरी अकल से, तेरे तस्वुर से बियॉन्ड है वो दुनिया, वो बहुत ऊंची दुनिया, वो बड़े बुलंद मकामात है, ये वहां की बातें हैं। जो बुलंदियों को छूना चाहता है वो यहां पे बुलंद अमल करेगा तो वहां तक पहुंचेगा। मा ज़ागल बसर व मा तगा, अल्लाह ताला ने अपनी नबी की तारीफ बयान फरमाई है कि निगाहें वहां पे काज नहीं हुई, यानी काज कब होती है निगाह, जैसे मसलन रोशनी बहुत हो तो निगाह जो है ना वो चुंदिया जाती है, ऐसे नहीं हुई, बल्कि निगाह के अंदर इतनी तहमुल था कि वो चुंधियाई नहीं। वह मां तगा, और ना वो हद से बढ़ी। मतलब क्या है हद से बढ़ने का, यानी जितना अल्लाह ने दिखाना है जो दिखाने के लिए दिया निगाह ने बस उतना ही देखा, ये नहीं कि बेअदबी करके इधर उधर हो जाए। मसलन जैसे कैसे कि मिसाल के तौर पे हम कहीं जाएं अब हमें कहा गया भाई आपने स्ट्रेट चलना है, आपने सीधे जाना, हम खो ही जाए, आए यहाँ पे डेकोरेशन कितनी अच्छी है। जैसे हम कभी बाजार जाते हैं लेनी कोई चीज होगी तो हम 10 दुकानों पे खड़े हो गए पहले इस चीज को देखते रहेंगे, हालांकि लेनी नहीं है, चलो ये देख लेते हैं, चलो वो, अब वो चीजें हमें इतना अट्रैक्ट कर रही होती है कि हम उन चीजों में घूमते फिरते रहते हैं। इवन कभी ये हाल होता है कि जिस चीज को लेना होता है वो ही भूल जाती है कि क्या लेने आए थे, ऐसा होता है कि क्या लेने आई थी याद ही भूल गया, चीजों में इतनी मगन हो गई। आप सल्लल्लाहु अलैहि वसल्लम ऐसे नहीं थे, पूरे इत्मीनान के साथ उन्होंने देखा, जो अल्लाह ने दिखाना था उससे जायद चोरी छुपे नहीं देखा कि आप मेहमान है किसी के घर गए हुए, मेहमान ने आपको ड्राइंग रूम में बिठाया, आपने इधर उधर चोरी छुपे जरा दूसरे कमरों का भी जायजा लेना शुरू कर दिया, वहां पे क्या नहीं, ये हो जाती है फिर बेअदबी। ना पहली बात की ना निगाह में जर्फ में कोई कमी थी, ना तहम्मुल में कोई कमी थी, और ना ही निगाह सरकश हुई हद से बड़ी कि निगाह इधर उधर घूमने शुरू हो जाए कि भाई वो जो इधर कोई जो मिसाल के तौर पे जो रंग है उन्हीं के अंदर खो गए, जो टिड्डियां उन्हीं को देखने लग गए। हम तो देखे ना, देखने कोई चीज, किसी ने कोई चीज बतानी हो हमें, कोई अहम चीज देनी हो, हमारा बाज दफा ध्यान ही उस तरफ नहीं रहता। हम तो एक दर्स में भी बैठे हो तो अगर लोग दरवाजे से आ रहे हैं, वो उधर कोई लेक्चर चल रहा होगा कितना ही अहम क्यों ना हो, हमारी उधर से ध्यान हट के अब वो कौन आ रहा है, अच्छा वो किधर बैठ रहा है, अच्छा वो उठ रहा है कि जा रहा है कि आ रहा है, हमारे उस तरफ ध्यान लगा होता है। जो अल्लाह ताला वहां पे अहकाम दे रहे हैं, जो अल्लाह ताला बात फरमा रहे हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने वो ली, और आप सल्लल्लाहु अलैहि वसल्लम को जो अल्लाह ने दिखाया उसकी तरफ ही नजर रखी, ना उसे बढ़ के कहीं और नजर गई, और ना ही ऐसी कोई चीज थी कि आप सल्लल्लाहु अलैहि वसल्लम का ध्यान हट के इधर से उधर कहीं और ही पहुंच जाता। हम तो लेक्चर में बैठे बैठे कहीं और पहुंच जाते, पता नहीं अभी सिदरा पे ही तो नहीं पहुंच गए थे। तो चले वापिस आ जाए, अभी अल्लाह लेकर जाए वहां ऐसे ऊंचे बुलंद मुकाम पे, लेकिन अभी हम ये कुरान ही पढ़े। लकद रा मिन आयाति रब्बिहिल कुबरा, अल्लाह ताला ने फरमाया कि अलबत्ता तहकीक उसने देखी अपने रब की बड़ी बड़ी निशानियां, बहुत बड़ी बड़ी निशानियां अल्लाह ताला ने उनके नजारे कराए आप सल्लल्लाहु अलैहि वसल्लम को वहां पर। देखिए जिब्राइल अमीन तो एक निशानी थे ही, लेकिन उनको तो दुनिया में भी दिखा हुआ था, लेकिन इसके अलावा अल्लाह ताला ने क्या क्या निशानियां दिखाई, कहीं जन्नत दिखाई, कहीं जहन्नुम दिखाई, कहीं और कई कई लोगों का अंजाम दिखाया, सिदरा दिखाया, और क्या क्या चीजें देखी आपने, दारोगा जन्नत देखे, दारोगा जहन्नुम देखे, क्या क्या नज़ारे वहां पे किए। कुछ चीजें तो हमें पता चलती हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई है कि क्या क्या चीज आपको अल्लाह ताला ने वहां पे दिखाई, ताकि आप उम्मत को जाके बता सके। लेकिन अल्लाह ताला का दीदार नहीं फरमाया, वरना यहाँ पे होता कि अल्लाह ताला का दीदार किया, फरमाया लकद रा मिन आयाति रब्बी, अल्लाह की आयात देखी थी आप सल्लल्लाहु अलैहि वसल्लम ने, अल्लाह को नहीं देखा था, ये याद रखिए। हज़रत इब्ने अब्बास की रिवायत आती है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला को दिल की आंख से देखा, तो दिल की आंख से देखने और उसमें तो फर्क होता है ना। हम ये नहीं कह सकते कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला को आमने सामने देखा और आमने सामने बातें हुई, ये बात सही नहीं है। जो बाज लोग जोश खिताबत में कह देते हैं कि जी सामने खड़े हुए थे और अल्लाह ताला ने वहां पे खड़ा करके बात की और कोई हिजाब नहीं था, या इस तरह की बात नहीं है। और आपको पता है कि फिर वहां पे देखें सूरह तकवीर में अल्लाह ताला ने कैसे फरमाया, वलकद रआहु बिल उफुकिल मुबीन, उन्होंने उनको जिब्राइल अमीन को यहाँ पे उफुकिल आला फरमाया ना, वहां पे फरमाया उफुकिल मुबीन, उफुकिल मुबीन में देखा था, वहां पे देखा था। वमा हुआ अलल गैब बिदनीन वमा हुआ बिकौली शैतानिर रजीम फअइन तذهبون, देखो फिर ये किसी शैतान मरदूद का कौल नहीं है, ये तो ये फरिश्ता लेकर आया इस नबी के पास, तुमने इसको ऐसे ही समझ लिया, मामूली समझ लिया, नहीं इसमें तो एक शायबा भी नहीं है किसी शैतानी बात का। फअइना तज़हबून, फिर कहाँ जा रहे हो तुम, कहाँ भटके जा रहे हो इसको छोड़ के, इन हुआ इल्ला ज़िक्रुल लिल आलमीन, ये तो कुछ और नहीं मगर जिक्र है जहानों के रब का, इस जहान इल आलमीन जहानों के लिए, लिमन शाह मिनकुम मन यस्तकीम, जो चाहे इससे रास्ता पाले। तो ये अल्लाह ताला ने इस कलाम की ऑथेंटिसिटी اور اس کا یقین دلانے کے لیے یہ ساری رویت کو بیان فرمایا کہ کیسے آپ صلی اللہ علیہ وسلم نے جبرائیل امین کو دیکھا، کیسے آپ صلی اللہ علیہ وسلم جب وہاں پہ گئے سدرۃ المنتہا پہ تو وہاں کیا دیکھا، اور پھر آپ صلی اللہ علیہ وسلم کو سکھانے والا جو فرشتہ آتا تھا وہ کیسا تھا۔ تو یہ ایسے ہی کوئی باتیں ادھر ادھر کی نہیں ہیں، تم اور چیزوں پہ بہت توجہ کرتے ہو، اس قرآن کے اوپر توجہ کرو، دیکھو جو جس کو اس اہتمام کے ساتھ اللہ تعالیٰ نے نازل فرمایا۔ اب دیکھیں اس سارے پہ قسم اللہ تعالیٰ نے کس چیز کی اٹھائی ہے، والنجم اذا ہوا، تو اس کے اوپر اب آپ کو سمجھ آ رہی کہ کیوں یہ قسم اٹھائی اللہ تعالیٰ نے یہ ساری بات بیان فرمانے کے لیے۔ اس کے بارے میں بہت سے قول ہیں، لیکن ایک بات جو بہت پیاری ہے اس کے اندر وہ یہ کہ دیکھیں ستارے جو ہوتے ہیں نا، وہ لوگوں کو پہلے زمانے میں بھی، آج تک بھی، ایون سمندروں میں، اور قرآن میں بھی اللہ تعالیٰ نے ان کا ایک مقصد بیان فرمایا ہے کہ اس سے لوگ راستے تلاش کیا کرتے تھے اور کرتے ہیں، لیکن پھر کیا ہوتا ہے، ستارے ڈوب جاتا ہے، اذا ہوا جب گر جاتا ہے ڈوب جاتا ہے، اس کے بعد کیا ہوتا ہے، وہی وقت ہوتا ہے سورج کے طلوع ہونے کا۔ تو اب یعنی یہ ڈپکٹ کر رہا ہے یہ بات، ستارے کی قسم کھا کے جو گرا اور اس کے بعد اللہ تعالیٰ نے یہ فرمایا ہے کہ تمہارا ساتھی جو ہے نہ بہکا ہوا ہے نہ وہ بھٹکا ہے، اور وہ اپنے دل سے کوئی بات نہیں کہتا، یہ وحی کی باتیں، اور ان کو اس فرشتے نے سکھایا ہے جس کو انہوں نے وہاں پہ بھی دیکھا اور سدرۃ المنتہا پہ بھی دیکھا، اور ان کو اللہ نے بڑی بڑی اپنی نشانیاں دکھائی ہوئی ہیں، اور کیسے انہوں نے وہ نشانیاں دیکھی ہیں انہی آنکھوں سے، اس دنیا کی آنکھ سے ہی دیکھا جو جسم کی آنکھیں ہیں۔ تو اب جو ہم بات کر رہے تھے کہ ستارے کے ڈوبنے کا وقت آ گیا اور سورج کے طلوع ہونے کا وقت آ گیا، یعنی آپ صلی اللہ علیہ وسلم وہ سورج ہیں کہ جب وہ اب طلوع ہوں گے تو ہر چیز روشن ہو جائے گی۔ آپ صلی اللہ علیہ وسلم سے پہلے کیا تھا کہ تارے تھے، تارے بھی رہنمائی کرتے ہیں مگر ان میں پھر بھی ابھی اتنی پاور نہیں ہوتی کہ لوگوں کو صحیح سے راستہ دکھا سکے، جیسے سورج میں آپ ہر چیز کو بالکل کلیئر دیکھ سکتے ہیں۔ تو پچھلے انبیاء کی جو پیغامات تھے وہ تاروں کی طرح تھے بس، کیونکہ ان کی حفاظت کا انتظام نہیں نہ ہوا تھا، تو وہ دھیمی دھیمی تو روشنی تھے، دھیمی دھیمی تو ہدایت کا سامان تھے مگر بالکل کھل کے روشنی نہیں تھے۔ اب جب تارے گر گئی یعنی ڈوب گئے تو اب ہے ٹائم کہ سورج نکل آئے گا، اور وہ سورج وہ ہے جس سے اب ہر چیز بالکل واضح ہو جائے گی، ہدایت کا راستہ بالکل کلیئر ہو جائے گا۔ تو یہ بات سمجھ آئیے کیوں ستارے کی قسم کھائی گئی، کیا اس کا کنیکشن ہے تارے کی قسم کا اس بات سے کہ آپ صلی اللہ علیہ وسلم بہکے ہوئے نہیں ہیں، بھٹکے ہوئے نہیں ہیں، اور اللہ تعالیٰ نے یہ ساری باتیں بیان فرمائی۔ ٹھیک ہے، اب آگے جیسے کہ مکی صورتوں کا ایک اسلوب ہوتا ہے توحید کے اوپر بات ہوتی ہے، تو ان کے شرک کی مذمت کی گئی، اس کو ریجیکٹ کیا گیا، اور وہ شرک جو ان میں اس زمانے میں یعنی بہت رائج تھا، بہت ایکسیپٹیبل تھا، اور وہ تھا کہ یہ ملائکہ کو سمجھتے تھے، نعوذ باللہ، کہ یہ چونکہ اللہ کے ہاں بہت مقرب ہیں تو وہ اللہ سے جو مرضی کروا سکتے ہیں، جو مرضی کہہ کر منمانی کر سکتے ہیں، لہٰذا کیا کرو کہ اب ان ملائکہ کی ہی مورتیاں بنا کے انہی کے اوپر چڑھاوے چڑھاؤ، انہی کو پوجو، انہی کو پکارو، تاکہ یہ ملائکہ خوش ہو جائیں تو پھر جا کے اب کام ہمارا کروا دیں گے۔ ہم بھی یہ مانتے ہیں کہ ملائکہ اللہ تعالیٰ کے بڑے مقرب ہیں، اللہ کے بڑے قریب ہیں، اللہ سے بات بھی کرتے ہیں، ٹھیک ہے، لیکن ہم یہاں پہ ہمارا ان سے ڈفرینس ہے کہ ہم یہ مانتے ہیں کہ ملائکہ کوئی چیز بھی اپنی مرضی سے نہیں کر سکتے، وہ وہی کرتے ہیں جو اللہ تعالیٰ نے ان کو حکم دیا ہوتا ہے، وہ حکم سے ذرا بھی ادھر سے ادھر نہیں ہو سکتے۔ اس وجہ سے ہمارا ان سے فرق ہو جاتا ہے نا، کیونکہ وہ سمجھتے تھے کہ ملائکہ کے پاس بھی اتنی پاور ہے، ملائکہ بھی جو مرضی کریں، ملائکہ بھی جو مرضی کرائیں، हम कहते हैं कि नहीं, वो करते वही हैं जो अल्लाह की मर्जी होती है। इसी वजह से फिर हम समझते हैं कि मलाइका के पास पावर नहीं है, वो तो हुक्म के गुलाम है। इसीलिए फिर हम ये नहीं कहते कि ओ माय गार्डियन एंजल गार्ड मी, ये नहीं कहते, क्योंकि हमें पता है कि जो हमारे साथ हिफाजत के लिए फरिश्ते तो है, लेकिन वो हमारे हिफाजत अपनी मर्जी से नहीं कर सकते कि मैं कि कोई शर आने लगे तो मैं कहूँ हाय मेरे हिफाजत के फरिश्ते तू मेरी हिफाजत कर, नहीं हम कह ही नहीं सकते। हमें पता है कि ये बस जो हुक्म होगा बस वही करेंगे, तो अल्लाह से ही क्यों ना कहें जिसने हुक्म देना। वो कहते थे इन्हीं को राजी कर लो। तो अब अल्लाह ताला ने फरमाया अफराईतुमुल लात वल उज्जा, क्या फिर देखा तुमने लात को और उज्जा को, देखा तो उन्होंने था ही, लेकिन यानी क्या तुमने तवज्जो की लात और उज्जा की तरफ। लात और उज्जा इनकी दो देवियां इन्होंने बनाई हुई थी, जो लात जो था वो ताइफ वालों का बुत था, देवी थी, और उज्जा भी जो था वो नखला में ये एक बुत इन्होंने रखा हुआ था जिसकी पूजा करते थे, वह मनात था। और मनात को, मनात भी बहुत, ये तो ऐसे बुत हैं तीन जिनके यहाँ पे नाम आए, ये बड़े बड़े बुत थे। वैसे तो ये और भी बुतों की पूजा करते थे बहुत ज्यादा, 360 बुत तो काबे में ही रखे हुए थे, लेकिन बड़े जो थे उनमें भी देखें अल्लाह अकबर, उनमें भी कोई बड़ा है तो कोई छोटा है, पूजा सबकी करनी है, इनकी अहमियत ज्यादा थी। इवन मनात के पास तो ये जाते थे हज के बाद भी, यानी तवाफ इफादा करने की बजाय मनात को जाके पुकारने लगते थे और वहां का तवाफ कर लेते थे। अल्लाह अकबर। तो ये मक्का मदीना के दरमियान मनात था। आपको पता है जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फतह मक्का के बाद हज़रत खालिद बिन वलीद को भेजा था ना, इसको जो उज्जा था इसको टुकड़े टुकड़े करने के लिए, तो जो वहां के लोग थे वो भी डर गए थे, ताइफ वाले जो थे उन्होंने कहा कि ये पता नहीं अब इनके ऊपर तो बड़ी कोई मुसीबत ही आ जानी है। और मुगीरा ने फिर एक वहां पे एक ड्रामा सा भी किया था कि मैं देखो एक बस ड्रामा सा करता हूँ इनके सामने ना, तो उन्होंने वो ऐसे उसको ऐसे एक वार किया और उसके बाद ऐसे गिर गए, तो उन्होंने कहा देखा 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 हमारी देवी ने इनको यानी गिरा दिया। उज्जा की बात हो रही है, सॉरी लात की नहीं, उज्जा की। और फिर ये भी हमें पता चलता है कि जब हज़रत खालिद बिन वलीद ने इसको गिराया था, तो उसके बाद आके जब आप सल्लल्लाहु अलैहि वसल्लम को बताया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वापस जाओ, तुमने कुछ भी नहीं किया अभी। तो वो वापस आए थे, तो वहाँ के जो मुहाफिज और जो उसके जो भी होते हैं ना भूतों के मजावर जो होते हैं उसके साथ बैठे होते हैं, वो बड़ा शोर करने शुरू गए, या उज्जा नारे लगाने लगे। तो इन्होंने देखा तो वहां पे एक नंगी औरत बैठी थी जिसके बाल बिखरे हुए थे और अपने सर पे मिट्टी डाल रही थी, आपने तलवार से एक ही वार किया उसका काम तमाम कर दिया। वापस आके आप सल्लल्लाहु अलैहि वसल्लम को बताया, तो आपने फरमाया वही तो उज्जा थी। यानी आप समझे बात को, यानी ये जो शयातीन जिन्नात होते हैं ना, ये शयातीन के काम होते हैं इस तरह की जगहों पे, ऐसे एक वो कोई शैतान ही होगी, कोई जिन शैतान जो कि वहां पे बैठी हुई थी जिसके सारे ये काम थे। तो ये थे सलासा, ये तीन थे, ये मनात तीसरी थी, सलासत अल उखरा ये तीसरी थी इनका बुत। बार क्या अभी हमें इतना ही जानना काफी है कि ये इन तीन बुतों की बहुत ज्यादा ये पूजा करते थे। अलकुमुज़्ज़करुवलहुलउनसा, ये जो हमने पहले भी बात पढ़ी थी, क्या तुम्हारे लिए तो लड़के हैं और उसके लिए लड़की है, कितनी बेअदबी है तुम्हारी कि तुम एक तो सबसे बुरा काम ये करते हो कि तुम अल्लाह के लिए औलाद बनाते हो, और फिर औलाद में से भी ऐसी औलाद जो कि अपने लिए बुरी लगती है। दिल का इज़न किस्मत उन्दीज़ा, ये तो ऐसी तकसीम है जो बड़ी नाइंसाफी की है। यानी तुम जो बेख्तियार मखलूक हो उसके लिए तो वो अपने लिए तो चाहते हैं कि हमारे लिए लड़के हों, और वो जो अल्लाह तमाम इख्तियारात का मालिक है उसको तुम अपनी मर्जी से औलाद ठहरा रहे हो, उसके अपनी मर्जी से तुम उसके लिए यानी एक उसके लिए मुकर्रर कर रहे हो कि हमने इसको बेटियां दे दी, उसने औलाद ठहरानी होती अगर अगर उसने होती तो वो जो अपने लिए पसंद करता। تم کون ہو کہ تم اس کے لیے اولاد مقرر کرو اور وہ بھی وہ جو تم اپنے لیے بری سمجھتے ہو. دیکھیں اب اس کے اندر بہت زیادہ ہمیں ایک میسج ملتا ہے کہ انسان جو چیزیں اپنے لیے, یعنی اس کو چھوڑ دیں گا, ہم تو الحمدللہ ایسا نہیں کرتے, لیکن ایک اس سے ہمیں سبق جو سیکھنا چاہیے وہ کیا سیکھنا چاہیے کہ ہم جو اپنی زندگی میں چیزیں بیکار سمجھتے ہیں, جن کو ہم خود نہیں پسند کرتے, وہ اللہ کے لیے نہ دیں, اللہ کے لیے اچھی چیز دیں. یعنی جو جائز چیزیں ہیں ان میں, یہاں پہ تو انہوں نے بالکل شرک کی بات کی ہے نا, وہ تو ویسے ہی برا ہے, لیکن اللہ تعالیٰ نے اس آن ٹاپ آف اٹ اس چیز کو بھی کنڈیم کیا ہے کہ دیکھو تمہیں, تمہاری ایک وہ برائی تو اپنی جگہ ہے, لیکن تم کتنی بری چیز یہ کرتے ہو کہ تم اللہ کے لیے وہ چیزیں مقرر کرتے جو اپنے لیے نہیں پسند کرتے. بات یہ ہو رہی ہے نا, ہم بھی کہیں اللہ کے لیے وہ چیزیں تو مقرر نہیں کر رہے جو ہم اپنے لیے پسند نہیں کرتے, جو ہمارے لیے اپنے لیے بیکار ہیں. مثال کے طور پہ جیسے اپنی زندگی میں لینے, اپنی زندگی کا جو بیکار ٹائم ہے, جو بالکل ہی بڈھے پھوس ہو جائیں, بالکل نہ کوئی ہڈیاں چلے, نہ چلنے کی طاقت, نہ دیکھنے کی طاقت, نہ سننے کی طاقت, وہ کہتے ہیں وہ اللہ کو دے دیں گے جب بوڑھی ہو جاؤں گی نا. میں بوڑھوں کو نہیں کہہ رہی کہ وہ اللہ کی طرف نہ آئے, بے شک جس زندگی کے جس وقت میں بھی اللہ تعالیٰ ہدایت دے دے تو الحمدللہ کہیں کہ آنکھ بند ہونے سے پہلے ہدایت مل گئی, لیکن میں ان کو کہہ رہی ہوں جو جوان ہے اور یہ سوچتے ہیں کہ نو جب میں بوڑھی ہو جاؤں گی تو پھر کر ہی لوں گی نا, جب میں وہ دیکھیں اس وقت نیک ہو ہی جاؤں گی نا, اس وقت میں عبادت کر ہی لوں گی نا, اس وقت میں اچھی ہو ہی جاؤں گی, اس وقت میں فرما بردار بن ہی جاؤں گی نا, وہ وقت اللہ کو دے دوں گی. یعنی جس جو تمہیں اپنے لیے بیکار لگتا ہے, تم ساری دنیا سے بیکار ہو کے بیٹھ گئے, وہ اللہ کے لیے رکھ دیا, اور جو اچھا اپنے لیے سمجھتے تھے کہ اب تو میں جوان ہوں, انرجیٹک ہوں, وہ اپنے لیے دیا گا, وہ تو میرا ہے نا, اس میں اللہ کا نہیں حصہ ہے. وہی جیسی بات ہو گئی کہ وہ جب تقسیم کرتے تھے اپنے اللہ کے لیے اور اپنے بتوں کے لیے جو صدقہ کرتے تھے, تو اللہ تعالیٰ کی طرف سے کوئی کمی آتی تھی تو اللہ کی طرف سے جو حصہ ہوتا تھا وہ کام کر دیتے تھے, بتوں کا حصہ کام نہیں کرتے تھے. اپنا ہم نے کام نہیں کرنا, ہاں اللہ کی طرف سے حصہ کام کر دینا, یعنی یہ میری زندگی ہے نا, تو میں یہ اپنی جوانی تو دنیا کو دوں, باقی جو بیکار حصہ ہے اپنی زندگی کا وہ اللہ کو دے دیتی ہوں, یہ میرا یہ بھی بڑا احسان ہو گیا. میں اپنی پورے سال کے 365 ڈیز میں سے 364 ڈیز تو میں بس اپنے لیے رکھوں گی نا, ایک دن جو ہے 27ویں رمضان وہ میں اللہ کو دے دیتی ہوں, چلو یہ کافی نہیں ہو گیا اللہ کے لیے, باقی دن تو میرے لیے ہے نا. کیوں ایسے ہم کرتے ہیں, اللہ کے حصے میں کمی کر دینی, اپنے حصے میں نہیں کمی کرنی, یا اللہ کو وہ چیز دینی, اس کے لیے وہ چیز مقرر کرنی کہ جو, حالانکہ اللہ تو بے نیاز ہے, اس کو نہ بیٹیوں کی ضرورت نہ بیٹوں کی ضرورت, جیسے ان کے لیے یہ بات ہے, اسی طرح اللہ کو نہ میری جوانی کی ضرورت, نہ میرے بڑھاپے کی ضرورت, نہ میری وہ ایک رات کی عبادت کی ضرورت جو میں بڑا احسان کر کے میں پوری رات جاگتی رہی ہوں, جو میں پورا بڑا احسان کر کے اللہ کو دے دوں. شادیوں میں ہم جاگ لیں وہ ہمیں نہیں برا لگتا, فلمیں دیکھنے کے لیے ہم جاگ لیں وہ نہیں ہمیں برا لگتا, کہیں سفر کرنے جاتے ہیں تو ہم آدھی رات کو ایئرپورٹ پہنچے ہوتے ہیں اور وہاں پہ جاگے بیٹھے ہوتے ہیں, وہ ہمیں برا نہیں لگتا, لیکن وہ ایک رات ہمیں اتنی بھاری لگتی ہے, ہائے جاگنا ہے. دیکھیں ہماری تقسیم کیسی ہے, کیا ہماری تقسیم بھی کہیں ظلم والی تقسیم تو نہیں ہے, کیا ہماری تقسیم ناانصافی والی نہیں ہے, کیا اس میں بے ادبی کی بات نہیں ہے, اور وہ ہمارا مالک خالق ہے, کوئی ایسے نہیں ہے کہ ہم کسی انسان کو دے رہے ہیں کوئی چیز, اس کو جب ہم کوئی چیز دینے لگتے ہیں تو وہ کس سٹینڈرڈ کی ہوتی ہے یہ بتائیں, چاہے وقت دے رہے ہیں, چاہے صلاحیت دے رہے ہیں, چاہے کوئی مال دے رہے ہیں, چاہے کوئی چیز دے رہے ہیں گھر کی, اس کے راستے میں لگانی ہو تو وہ اس کے سٹینڈرڈ کیا ہوتے ہیں, کیا پھر وہ تقسیم انصاف والی ہے؟ ان کے لیے تو ہم کہہ رہے ہیں کہ ہاں نہیں نہیں وہ دیکھو کتنا برا انہوں نے کیا, ہم خود کیا کر رہے ہیں, ہم نے خود کیسے تقسیم کیا ہوا اپنے وقت کو, اپنی زندگی کو, وہ زندگی جس کا ہمیں آج یقین بھی نہیں ہے کہ وہ آنی بھی ہے یا نہیں آنی, وہ ٹائم مجھے ملے گا بھی یا نہیں ملے گا, لیکن پلاننگ اس وقت کے لیے کہ وہ دے دوں گی اللہ کو, اللہ تعالیٰ بھی کہہ سکتا ہے کہ مجھے اس کی بھی نہیں ضرورت ہے, جاؤ اس کو بھی لے جاؤ اور دنیا کو ہی دے دو. جو ناکارا ہونے کا وقت ہے وہ اللہ کے لیے, اور جب کام کرنے کا وقت ہے تو وہ اپنی دنیا بنانے کے لیے. زبردست تقسیم کی ہم نے. क्या इस बात के ऊपर कहें, तो इस पे तो रोना ही आएगा, हम क्या कर रहे हैं। तो ये तकसीम ना इंसाफी वाली तकसीम है, हम में से हर कोई देखे कि मैं कहीं ना इंसाफी वाली तकसीम तो नहीं कर रही, मैं क्या दे रही हूं अल्लाह को, मैं क्या मुकरर कर रही हूं अल्लाह के लिए। इन हिया इल्ला अस्माउन सम्मैतुमुहा, ये तो सिर्फ नाम है, नामों के सिवा कुछ नहीं है जो नाम तुमने रख रखे, यानी ये लात बनात उज़ा क्या है, ये सिर्फ नाम ही तो है, वरना इनमें क्या रियलिटी है, हकीकत क्या है इनकी, कुछ भी नहीं। अंतुम व आबाउकुम, तुमने भी रख लिया, तुम्हारे बाप दादा ने भी। अब कहते हैं तस्से मस कैसे हूं, हमारे बाप दादा ने भी तो इनकी पूजा की थी, वो भी तो इन्हीं को मानते थे। आज आप कितना भी लोगों को बताते हैं ये बिदत है, ये नहीं करना, जो भी बिदात आजकल आपको पता है हमारे यहाँ कितनी रिवाज पकड़ चुकी है, कहते हैं क्यों, हमने तो अपने पेरेंट्स को भी ये करते थे देखा, नहीं आपने नई बातें आपने शुरू कर दी, और एक इसको बिदत बिदत कहना शुरू हो गया। तो चीज की हकीकत तो देखो, या खुद ही नाम रखे हुए चीजों के, कोई दलील हो, कोई बात हो। मांजल अल्लाहु बिहा मिन सुल्तान, अल्लाह ताला ने फरमाया नहीं नाजिल की अल्लाह ने इसके साथ कोई भी दलील, ना शिर्क की कोई दलील है, ना बिदतों की कोई दलील होती है। कहते हरज क्या है, अब जब कोई बात बात जब जवाब नहीं आता ना उस बात का, तो हम कहते हैं हरज क्या है इसमें, फिर क्या हो गया, हरज क्या है, हरज यही तो हरज है कि जो तरीका आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया वो हमने नहीं करना, जैसे जो तरीका आपने किया वो हमने करना है। इसी तरह सुन्नत ये भी है कि जो नहीं किया उसको नहीं करना, दीन के मामले में, दुनिया की नहीं बात कर रही, दीन के मामले में। क्योंकि फट से फिर आगे जवाब देते हैं क्यों आप सल्लल्लाहु अलैहि वसल्लम कौन सा जहाजों में सफर करते थे, आप फिर जहाजों में क्यों जाती हैं, तो भाई जहाज दुनिया की चीज है, दीन की नहीं है। दीन के मामले में जैसे हमने अभी बात पढ़ी भी है कि दीन के मामले में आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या बात फरमाई, जो वही थी, जो हक थी। दुनिया के मामले में तो आपको फरमाया भी नहीं कि आप भी खच्चरों के ऊपर सवारी करना शुरू कर दें, ये भी ये नहीं आपको फरमाया कि ये दीन है आप बस इसके ऊपर चलेंगे। अपने दुनिया के मामलात में आप कर सकते हैं, लेकिन दीन के मामला जहां पे आ जाता है वहां पे नहीं इधर से उधर हो सकते। इन यत्तबीउना इल्ला ज़न, ये नहीं पैरवी कर रहे मगर गुमान की, बस इनके ख्यालात ही हैं। वमा तहवल अनफुस, और जो ख्वाहिश करते हैं नफ्स, जो नफ्स चाहते हैं, बस दिल करता है ना तो फिर वो करते हैं, और सिर्फ गुमान है। आप देख लें आज भी, आप किसी मुशरिक से पूछ लें कि तुम्हारे पास क्या दलील है इसकी, उनके पास कोई दलील नहीं, बस गुमान है, बस ख्यालात है, उसने सोचा, उसने कहा, उसको ख्वाब आ गया, उसने ऐसे कर दिया, उसने ये कर दिया। बुत परस्ती जो है ना, शिर्क जो है, वो गुमान की पैरवी है। और नंबर टू क्या है, ख्वाहिश नफ्स की। क्यों ख्वाहिश नफ्स की क्यों कहा गया, नफ्स क्या ख्वाहिश करता है बताएं, नफ्स क्या ख्वाहिश करता है, मेरा आपका नफ्स क्या ख्वाहिश करता है, वो ख्वाहिश ये करता है कि बस मेरा जो दिल करे वो करूं, मेरा दिल कर रहा है सो जाऊं मैं सो जाऊं, मेरा दिल कर रहा है कि मैं रमजान में भी खाना खाऊं तो मैं खाती रहूं, मेरा दिल करता है कि मैं फजर पे भी ना उठूं तो फजर पे भी ना उठूं, मेरा दिल बस करता है कि मैं फन करूं, ऐसा ही होता है ना। तो ख्वाहिश नफ्स इसका मतलब क्या बताती है कि मर्जी करो अपनी। अब बुत इन्होंने क्यों बनाए, इसलिए कि वो तो बेचारे कुछ कहते ही नहीं है, वो उन्होंने क्या बोलना, उन्होंने नहीं कहना ये हलाल है ये हराम है, ये हिदायत का रास्ता है ये गुमराही का रास्ता है, ऐसे ना कर ऐसे चल, उन्होंने क्या कहना, कुछ भी नहीं कहना। तो ये फिर अच्छे लगते हैं, अरे इबादत की इबादत भी हो गई, अपना आपको सेटिस्फाई भी कर रही है, क्योंकि अल्लाह ताला ने इंसान के अंदर ये जरूरत रखी है कि वो किसी की पूजा करे, वो अल्लाह ताला ने अपने लिए रखी है ये इंसान में जरूरत। इंसान भटक जाता है इधर उधर के बुतों की पूजा करने लगता है, इसके आगे सजदा कर रहा है, उसके आगे माथा टेक रहा है। तो ये नफ्स ने तराशी हुई है चीजें, क्योंकि नफ्स चाहता है कि अपनी मनमानियां करे, नफ्स चाहता है कि वो करे जो उसका दिल, जो इंसान का दिल करता है, बस मर्जी जिसको हम कहते हैं ना, बस दिल ये चाहता है। बल यूरीदुल इंसान यफजुरा मामा, बल्कि इंसान तो चाहता है, सूरह क़यामा में नहीं अल्लाह ताला ने फरमाया कि इंसान तो क्या चाहता है کہ بس وہ فسق و فجور کا جو عادی بنا ہوا ہے تو بس وہی کرتا رہے، اسی میں پڑا رہے. اگر وہ اللہ کی مانتا ہے، اللہ کو مانتا ہے تو پھر اس کی ماننی پڑے گی، اس کی مانتا ہے تو پھر کئی چیزیں چھوڑنی پڑیں گی. لیکن میں فسق و فجور کو کیسے چھوڑوں، میں تو اس میں پڑ چکا ہوں. جب اللہ کو مانتا ہے تو قیامت ماننی پڑے گی، قیامت کو مانتا ہے تو حساب کتاب کا ڈر پڑ جائے گا، پھر کیسے کروں پھر یہ. تو چھوڑو ان ساری چیزوں کو، بتی رکھ کے اس کو پوجنا شروع کر دو، نہ کچھ بولے گا نہ کچھ کہے گا، نہ اس کی کوئی ڈیمانڈ ہوگی. سمجھ آ گئی بات کہ کیوں کہا گیا کہ تحول انفس، خواہشات کرتی ہیں نفس. نفس بڑا پھولتا ہے ان باتوں سے. وَلَقَدْ جَاءَهُمْ مِنْ رَبِّهِمُ الْهُدَى، اور البتہ تحقیق آ گئی ان کے پاس، ان کے رب کے پاس ہدایت، تب بھی یہ جا کے ان کی پوجا کرتے ہیں. جبکہ ایسا نہیں ہے کہ ان کو کوئی بات ہی سمجھ نہیں آئی، کوئی پتہ ہی نہیں چلا. ان کے پاس ہدایت آ چکی ہے، پیغام آ چکا ہے، تب بھی یہ زن اور خواہشات کے پیچھے لگے ہیں. دیکھیں جب ہدایت آ جائے اس کے بعد بھی انسان اندھا رہے تو پھر وہ خواہش نفسی اور کیا ہے. اللہ تعالیٰ نے کلیئر کٹ بتا دیا کہ کیا دو راستے ہیں زندگی گزارنے کے، یہاں تو یہ راستہ ہے جو خواہشات کا ہے، اور یہاں اللہ کا راستہ ہے. پھر بھی انسان وہ راستہ چھوڑ دے اور وہ خواہشات پہ ہی چلتا رہے تو وہ اندھا بن کے رہنا چاہتا ہے. پھر خدا کیا ہے؟ قرآن. قرآن آ چکا ہے. جب اللہ تعالیٰ نے آدم علیہ السلام کو زمین پہ اتارا تھا تبھی فرما دیا تھا کہ اب میری ہدایت تمہارے پاس آتی رہے گی، جو اس ہدایت کی پیروی کرے گا اس کے لیے تو اجر ہے، اور جو اس ہدایت کا انکار کرے گا، اس کو جھٹلائے گا، اس کے لیے جہنم. تب بھی بتا دیا تھا. عمل انسانی ما تمنا کوشچن ہے، یا انسان کے لیے وہ ہے جو وہ تمنا کرے؟ بس خواہشات کرتے چلے جانا، جنت مجھے مل جائے، یہ ایسا ہو جائے، بس وہاں پہ تو نہ میرا کوئی حساب کتاب ہو، اللہ تو بڑا غفور رحیم ہے. بس یعنی تم جو ایسے خواہش کرو گے ویسے ہی ہو جانا سب کچھ. خواہشات کرنا تو بڑا آسان ہے. دیکھیں ہم خواہشات یہاں پہ کریں کہ ہم ملینئر ہو جائیں، بلینئر ہو جائیں، اور ہمارے محل ہوں اور ہمارے خادم ہوں اور یہ دنیا ہی جنت بن جائے، ایسا ہو سکتا ہے؟ نہیں ہو سکتا نا. دنیا کے معاملے میں دیکھو ہم سب کتنے سیانے ہیں، ہم اتنے عقل مند ہیں سب کہ ہمیں پتا ہے جب تک محنت نہیں کریں گے، جو اب نہیں کریں گے، کوئی کام کاروبار ہاتھ ہلائیں گے نہیں، تب تک کچھ نہیں بنے گا. تب تک گھر کا خرچہ چلانا مشکل ہے. تو ہم محنت بھی کرتے ہیں، ہاتھ پیر بھی ہلاتے ہیں، ہم مشقت بھی کرتے ہیں، ہم دوڑ بھاگ بھی کرتے ہیں، لیکن جنت کے بارے میں ہم سب اس قدر ریلیکسڈ ہیں، ہم سوچتے ہیں کہ جنت بس ایسے ہی مل جائے گی، اس کے لیے کچھ نہیں کرنے کی ضرورت. یہاں کے لیے تو کرنے کی ضرورت ہے، وہ مفت ہے. اس کے معاملے میں ہماری عقل کہاں چلی جاتی؟ اس کے معاملے میں، جنت کے معاملے میں ہمیں کیوں نہیں سمجھ آتی کہ اس کے لیے بھی تو محنت کرنی ہے، اس کے لیے بھی تو ہاتھ پیر ہلانے ہوں گے، اس کے لیے بھی تو کوئی مشقت میں اپنے آپ کو ڈالنا ہوگا. تو یہ بات شیطان ہمیں کیسا ہمیں دھوکہ دیتا ہے، کیسے ہمیں ایک وہاں پہ آیا نا سورہ بقرہ میں اللہ تعالیٰ نے فرمایا ہے کہ جو بنی اسرائیل ہیں ان کے بارے میں فرمایا کہ بس وہ وشفل تھنکنگ میں ہیں، وہ سمجھتے ہیں کہ ایسے ہی جنت مل جائے گی، ایسے ہی ہم نے نہیں آگ میں جانا، کچھ نہیں ہوگا، کوئی فرق نہیں پڑتا، جنت ہمارے لیے ہی بنائی گئی ہے. اللہ اکبر. اسی طرح آج ہم وشفل تھنکنگ میں رہتے ہیں، ہم آج سمجھتے ہیں کہ بس جنت ہماری ہی ہے اور بغیر محنت کے مل جانی ہے. ایسا پھر ہم دنیا کے بارے میں کیوں نہیں سوچتے؟ گھر بنانا ہے تو اس کے لیے محنت کر رہے ہیں، اس کے لیے پیسے جمع کر رہے ہیں، ہم نے کوئی چیز خریدنی ہے تو اس کے لیے ہم جمع کر کے رکھتے ہیں، کرتے ہیں نا کچھ نہ کچھ، اپنے نفس کو بھی کنٹرول کرتے ہیں، بڑا اپنے آپ کو دیکھ بھال کے چلتے ہیں. پھر آخرت کے بارے میں ایسا کیوں ہے کہ ہم سمجھتے ہیں کہ بس خواہشات سے ہی مل جائے گی؟ یہاں پہ بھی خواہشات کرتے رہو، یہاں پہ کیوں نہیں کرتے؟ اللہ اکبر. کتنی کھلی آیات ہیں، کتنی کھلی آیات ہیں، پھر بھی ہمیں سمجھ نہیں آتی. اللہ تعالیٰ نے سوال پوچھ کے ہمیں لاجواب کر دیا. کیا انسان کے لیے وہ ہے جو وہ تمنا کرتا ہے؟ خواہشات کے سہاروں سے چیزیں نہیں بنا کرتی، پھر بھی ہم اپنے آپ کو بس تھپکاتے رہتے، نہیں کچھ نہیں ہوتا۔ فَلِلَّهِ الْآخِرَةُ وَالْأُولَى، اللہ کے لیے ہی ہے پچھلی بھی اور پہلی بھی۔ پچھلی کون سی؟ یعنی آخرت۔ اور اولا، پہلی کون سی؟ یعنی جو اس وقت ہمارے لیے پہلی کون سی ہے؟ دنیا ہے نا، اور آخرت کیا ہے؟ وہ پچھلی ہے، آگے ہے۔ وہ تو دنیا اور آخرت اللہ ہی کے لیے ہے، مطلب کیا؟ ایک تو لی جو ہے لام تملیک ہے، یعنی اللہ مالک ہے ان کا، دنیا کا بھی اور آخرت کا بھی۔ اور نمبر ٹو کیا؟ کہ لام استحقاق ہے، اللہ کا حق ہے، اس کو اختیار ہے ان کے اندر، جس کو چاہے عطا کرے۔ وَكَمْ مِن مَلَكٍ فِي السَّمَاوَاتِ، اور کتنے ہی فرشتے ہیں آسمانوں میں۔ اب جو فرشتوں کی کیوں بات آئی؟ کیونکہ لات منات عزا وغیرہ فرشتوں کی ہی، انہوں نے ایک بتوں کی شکل میں انہی کی ایک تمثیل بنائی ہوئی تھی۔ یہ کتنے ہی آسمانوں میں فرشتے ہیں، لا تغنی شفاعتہم شیئا، ان کی شفاعت کچھ کام نہ آئے گی۔ اب یہاں ان فرشتوں کی بھی بتا دی بے بسی کہ ان کا کوئی اختیار نہیں ہے اللہ کے آگے، وہ تو لب نہیں کھول سکتے، وہ تو زبان نہیں کھول سکتے، وہ کوئی اختیار نہیں رکھتے۔ جن کے اوپر تم آج تکیہ کیے ہوئے اور سوچے ہوئے، وہ سفارشیں کر دیں گے کیونکہ وہ اللہ کے مقرب ہیں، دنیا کے بھی کام وہ بنوا دیں گے، کیونکہ وہاں پہ وہ کہہ دیں گے تو اللہ تعالیٰ مان جائیں گے، اور یہ آخرت کے بھی معاملات وہاں پہ جا کے ہم کھڑے ہو جائیں گے، انہوں نے ہماری سفارشیں کرنی ہیں تو ہم پار ہو جائیں گے۔ اللہ تعالیٰ نے سورہ نبا میں فرمایا، رب السماوات والارض وما بینہما الرحمن لا یملکون منہ خطابا، کوئی اتنی جرت نہیں کر سکے گا وہاں پہ کہ بول سکے۔ یوم تقوم الروح والملائکہ صفا، الروح جو ہے جبرائیل امین، اتنے بڑے فرشتے، اتنے مقرب فرشتے ہو کے، اور باقی فرشتے بھی صفوں میں ہوں گے۔ لا یتکلمون الا من اذن له الرحمن وقال صوابا، کوئی بات نہیں کر سکے گا مگر جس کو رحمان اجازت دے، وہ بھی سیدھی سیدھی صحیح بات کرے گا، ایسے نہیں اپنی مرضیوں سے شروع کر دے، تقریریں شروع کر دے وہاں پہ۔ ہم یہاں پہ صفائیاں لوگوں کی پیش کرنے لگتے ہیں، لمبی لمبی تقریریں کر لیتے ہیں، چاہیں تو مجرم کو ہم متقی اور ولی بنا کے پیش کر دیں، وہاں پہ ایسا نہیں چل سکتا۔ تو کم من ملکٍ فی السماوات، کتنے ہی فرشتے ہیں، کتنے ہیں فرشتے، فرشتوں کا حساب تو ہم کیا اندازہ کر سکتے ہیں۔ لاسٹ ٹائم ہم نے جو آیات پڑھی تھیں اور ہم نے یہ دیکھا تھا کہ وہ فرشتے جو ایک دفعہ بیت المعمور کا طواف کر لیں، ان کی دوبارہ باری نہیں آتی، اسی سے آپ کو اندازہ ہو گیا ہوگا کہ اللہ کے فرشتے کتنے ہیں۔ وَمَا يَعْلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَ، اللہ کے لشکروں کو سوائے اس کے کوئی بھی نہیں جانتا۔ آسمان میں بالشت بھر جگہ خالی نہیں ہے جہاں کوئی فرشتہ قیام رکوع یا سجدے میں نہ ہو، اور آسمانوں کی ڈائمینشنز آپ خود سمجھ سکتے ہیں کہ آسمان کی وسعت کتنی ہے، اور پھر وہاں ایک بالشت بھر جگہ نہیں ہے، آسمان چرچرا رہا ہے ان کے بوجھ سے کہ اتنا فرشتہ ہے وہاں پہ۔ اور آسمانوں کی کیا بات کرنی، زمین پہ کتنے فرشتے اللہ تعالیٰ نے مختلف کاموں کے لیے معمور کیے ہیں، اور کہاں کہاں اللہ کے فرشتے ہیں، اللہ کے لشکر کہاں کہاں ہیں کہ ہم سمجھ ہی نہیں سکتے، سوچ ہی نہیں سکتے۔ کم من ملکٍ، کتنے ہی فرشتے ہیں اس سماوات آسمانوں میں، لیکن لا تغنی شفاعتہم شیئا، یہ نہ سمجھنا کہ وہ اللہ کے قریب ہیں۔ کوئی فرشتے ہیں جو اللہ تعالیٰ کے عرش کو تھامے ہوئے ہیں، کوئی فرشتہ ہے جو اللہ تعالیٰ کی طرف سے وحی لے کر آتا تھا، کوئی فرشتہ ہے جو انتظام اور سنبھال رہا ہے، تو پتہ نہیں ان کی اتنی سے ہو جائے گی یہی کچھ ہمیں بچا لیں گے، نہ الا، مگر سوائے اس کے، من بعد ان یاذن اللہ، یہ اللہ اذن دے، اللہ تعالیٰ اجازت دے کسی کو بولنے کی۔ من ذا الذی یشفع عندہ الا باذنہ، کون ہو سکتا ہے جو اللہ کے سامنے سفارش کرے کسی کی، مگر صرف وہ جب اجازت دے گا۔ لیکن اجازت کس کو دے گا؟ لِمَن یَشَاءُ، جس کے لیے وہ چاہے، وہ یرضیٰ، اور جسے وہ راضی ہو۔ اب یہاں پہ چاہنا کس کے لیے؟ جس کے لیے وہ چاہے، یہ کس کے لیے کہا جا رہا ہے؟ جو سفارش کرنے والا اس کے لیے بھی، اور جس کے لیے وہ سفارش کرے وہ بھی جس کے لیے اللہ چاہے گا اس کے لیے کر سکے گا. خود سے خود نہیں کر سکتے کہ میرا دل کر رہا ہے کہ میں اپنی ماں کی سفارش کروں, میرا جی کر رہا ہے کہ میں اپنے بیٹے کی سفارش کروں, ایسا نہیں ہوگا. یہ تو سفارش کا اصل میں کانسیپٹ اگر ہم سمجھ لینا ایک دفعہ تو پھر کوئی مسئلہ نہیں ہوگا. سفارش کا مطلب یہ نہیں کہ جیسے دنیا میں سفارشیں ہوتی ہیں, ایسے نہیں ہیں. یہ شفاعت کیسی ہوتی ہے کہ اللہ تعالیٰ اصل میں ان فرشتوں, فرشتے سفارش کریں گے لیکن اور ابھی میں نے آپ کو حدیث بتائی کہ ایک آدمی نبی بھی نہیں ہوگا لیکن اس کی شفاعت سے اتنے لوگ اللہ تعالیٰ ان کو معاف کر دے گا. تو اس کا مطلب ہے کہ شفاعت کریں گے, فرشتے بھی کریں گے, انبیاء بھی کریں گے, عام لوگوں میں بھی کوئی لوگ کریں گے, لیکن وہ کون ہوں گے؟ کسی کا دل کیا اس نے ہینڈ ریز کر دیا اور پھر وہ سفارش کرے, ایسا نہیں. بلکہ اللہ تعالیٰ جس کو اختیار دے, اور اللہ تعالیٰ کیوں اختیار دے گا کسی کو اور کس کو اختیار دے گا؟ جس سے وہ راضی ہو, جس سے وہ خوش ہو. اب ہم کہیں کہ کئی لوگوں سے اللہ تعالیٰ خوش ہے, کیا ابراہیم علیہ السلام سے نہیں اللہ تعالیٰ خوش؟ خوش ہے اللہ تعالیٰ بے شک, لیکن ان کی سفارش اپنے باپ کے لیے کیا مانی جائے گی؟ سب سے بڑی دلیل آپ دیکھ لیں گے, نوح علیہ السلام سے کیا اللہ راضی نہیں؟ بالکل راضی ہے. کیا ان کی سفارش قبول ہوگی اپنے بیٹے کے لیے؟ نہیں. تو پھر کیا پتا چلا ہمیں اس بات سے؟ اس سے پتا چلا کہ یہ جو شفاعت کی اجازت ہوگی نا, یہ تو صرف ان کا مقام اور مرتبہ لوگوں میں دکھانے کے لیے کہ یہ دیکھو اللہ کے کتنے مقرب ہیں, کتنے پیارے ہیں اللہ کو, اس لیے اللہ تعالیٰ ان کو اجازت دے گا کہ یہ کھڑے ہوں. جیسے ایک ٹیچر ایک کلاس کے اندر گئے مانیٹر کو کہ آپ کھڑے, پہلے سے اس کو نام بھی دیا ہوں مثلا, نہیں ایک میں ویسے بتا رہی ہوں, کوئی اس کے ساتھ ریزیمبلنس تو نہیں ہے لیکن جسٹ آپ کو سمجھانے کے لیے. تو ان کو کہہ دیا جائے کہ آپ نے سفارش کرنی ہے, آپ نے کھڑے ہو کے فلاں بچوں کے نام لینے ہیں کہ ٹیچر ان کو ایکسکیوز کر دے. تو وہ جو بچہ ہے اس کو پہلے سے بتایا ہے, اس کو پہلے سے پتا ہے یہ لوگ ہیں, ان کو اللہ تعالیٰ دل میں ڈالے گا, وہ پہلے سے ہاتھوں میں پرچیاں نہیں ہوں گی, دل میں ڈالے گا کہ فلاں کے لیے یہ سفارش کریں اور اللہ تعالیٰ ان کو اذن دے گا کہ آپ کھڑے ہوں, تب وہ شفاعت کریں گے. تو پھر اس میں اپنی مرضیاں کہاں سے آ گئیں؟ ان الذین لا یؤمنون بالآخرۃ, بے شک وہ لوگ جو نہیں ایمان رکھتے آخرت پر, لا یسمون الملائکۃ, البتہ وہ نام رکھتے ہیں فرشتوں کے, تسمیت الانسا, نام عورتوں والے. یعنی وہی لوگ ایسا شرک کرتے ہیں کہ ملائکہ کو دیویاں بناتے ہیں اور ان کی پوجا کرتے ہیں, جو ایمان نہیں رکھتے آخرت پہ. دیکھیں آخرت پہ ایمان نہ ہونے کو شرک کے ساتھ جوڑا گیا, کیوں؟ اس لیے کہ آخرت کا ایمان ہی تو جب ڈھیلا پڑتا ہے تو یہ سب مصیبتیں آتی ہیں, شرک کی اور گناہوں کی اور کئی طرح کی خرافات آتی ہیں. یہ اب اس کے پیچھے بیس دیکھیں تو ایمان بالآخرہ کمزور ہوتا ہے. ایمان بالآخرہ جتنا مضبوط ہوگا انسان اتنا ہی ڈرے گا, کوئی بات بھی اللہ کے اوپر گھڑنے سے پہلے ڈرے گا, اپنے عقیدے میں کوئی چیز کی آمیزش کرنے سے پہلے ڈرے گا. اس کو پتا ہوگا میں نے جواب دینا ہے, وہ ایسے نہیں کہ جو چاہے کرتا پھرے. خواہشات نفس ہوتی ہیں نا شرک کے پیچھے, وہ خواہشات نفس کے پیچھے نہیں چلے گا, وہ تو اللہ سے ڈرتا ہوگا. اس لیے کتنا ضروری ہے ایمان بالآخرہ, کیونکہ وہی شرک سے بچا سکتا ہے. انسان کو ڈر ہو اللہ کے آگے کھڑے ہونے کا, تبھی وہ ڈرے گا, ہائے میں اگر خواہش نفس کے پیچھے چل کے ان بتوں کو مانتا ہوں تو یہ تو میرا تو کام خراب ہو جائے گا وہاں. تو جو اپنی عقیدہ آخرت کو مضبوط کرتا ہے وہ پھر شرک سے بچ سکتا ہے. وما لهم به من علم, اور نہیں ان کے لیے اس کا کوئی علم, یعنی کس چیز کا علم نہیں ہے, اس شرک کا کوئی علم نہیں ہے ان کے پاس, یعنی کوئی کتاب ایسی نہیں ہے, کوئی نبی نے آ کے ان کو نہیں کہا. حتیٰ کہ ایون یہاں تک آپ دیکھ لیں کہ جتنی الہامی کتابیں جن کے بارے میں بھی لوگ دعویٰ کرتے ہیں کہ یہ اللہ کی طرف سے اتری ہیں, چاہے وہ تورات ہے, انجیل ہے, ان میں بھی آج تک کوئی ایسی بات نہیں ہے کہ پوجا کرو عیسیٰ علیہ السلام کی, ایسی کوئی بات یتبعون الا الظن, نہیں وہ پیروی کرتے مگر گمان کی. پھر وہی بات ہے کہ یہ صرف دماغوں سے گھڑی ہوئی باتیں. وَإِنَّ الظَّنَّ لا یغنی من الحق شیء, اور یہ ظن کے پر بیس کر کے کسی کے فیصلے نہیں ہوں گے کہ حق کو پیچھے کر دیا جائے, جی آپ کا گمان چونکہ یہ تھا تو ٹھیک ہے ہم آپ کا ایکسیپٹ کر لیتے ہیں. نہیں, حق کے مقابلے میں یہ کچھ کام نہیں آئے گا. حق اپنی جگہ وہ اللہ تعالیٰ نے اس دن حق کے بیس کے اوپر فیصلے کرنے ہیں، جو چیز حق ہے، نہ کہ لوگوں کے گمانوں کے، کہ آپ کیا سمجھتے تھے اور آپ کیا سمجھتے تھے، اور آپ اس کے اندر اپنی رائے دیں اور آپ چرب زبانی سے جو بھی بولتے جائیں، ایسا نہیں ہونا. آج دیکھیں گمانوں کی بیس پہ لوگ کیا کیا کر رہے ہیں. گمان ہی ہے نا کہ فلاں قبر والے سنتے ہیں، وہ پھر سن کے ہماری اور پھر وہ اللہ کے آگے بیان کرتے ہیں، اور پھر کون سی سند ہے؟ کہیں تو لے کر آؤ کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا ہو کہ قبروں میں بھی جا کے لوگ سنتے ہیں، اور لوگوں جب میں دنیا سے چلا جاؤں میری قبر پہ آ کے مجھ سے مانگا کرنا، میں تمہاری سفارشیں کیا کروں گا اللہ کے سامنے. جب باقی شفاعت کی باتیں آئی ہیں تو کہ یہ بتانا آپ صلی اللہ علیہ وسلم بھول گئے تھے، نعوذ باللہ. گمان ہی ہے، وہ گمان ہی ہے، اس کو خواب میں آ گیا، اس کو ایسے ہو گیا. بھائی سوائے انبیاء کے باقی لوگوں کے خواب کوئی وحی نہیں ہوتے کہ ہاں وہ بھائی اللہ کی طرف سے آئے ہیں. شیطانی خواب بھی ہو جاتے، شیطانی خیالات بھی آ جاتے، تو ہم اپنی کیسے گارنٹیز لے سکتے؟ بس گمانوں کی بنیاد کے اوپر یہ اتنی دفعہ پڑھ لو تو ایسا ہو جائے گا، وہ ایسے ہو جائے گا. گمان ہی گمان ہے. ہم نے اپنی پوری اپنے دین کو گمانوں کی بیس پہ رکھا ہوا، تو گمان سے تو کوئی فائدہ نہیں ہوگا. یہ اس کا گمان تھا، یہ فلاں بزرگ کا گمان تھا. پھر ان دا اینڈ کیا فرمایا گیا؟ فعارض عمن تولا، اے نبی اعراض برتے اس سے جو منہ موڑے. کس چیز سے منہ موڑے؟ ان ذکرینا، ہمارے ذکر سے. جو ہمارے ذکر سے منہ موڑ جاتا ہے آپ بھی اس سے منہ موڑے. کیوں؟ کیوں؟ اس لیے آگے پتا چلتا ہے ولم یورد الا الحیات الدنیا، کیونکہ وہ نہیں چاہتا مگر دنیا کی زندگی. وہ کیوں اللہ کے ذکر سے منہ موڑے ہوئے؟ کیونکہ اس کی سٹارٹ بھی اور اس کا اینڈ بھی، اس کی ابتدا بھی اور اس کی انتہا بھی دنیا کی زندگی ہے. وہ اسی کے اندر اتنا گم ہے، اسی کے فائدے، اسی کے نقصان، اسی کی باتیں، اسی کے لیے جینا اور اسی کے لیے اس کا مرنا ہے. آخرت تو اس کی ڈکشنری میں نہیں، آخرت سے غافل ہے. ایسے لوگوں سے یہ راز برتی ہے. اب اگر نبی کریم صلی اللہ علیہ وسلم کو یہ ہدایت کی جا رہی ہے، ہم لوگوں کے لیے کتنا ضروری ہے یہ بات کو سمجھنا کہ جس کا ارادہ آخرت کا ہی نہیں ہے، جو آخرت بھولا ہوا ہے، جس کی ساری محنت، مشقت، وقت، صلاحیتیں، مال دنیا کے لیے لگ رہا ہے اور بس یہیں میں وہ گھلا جا رہا ہے، اس کے سارے مشغلے، اس کی ساری باتیں، اس کے سارے انٹرسٹ بس یہیں ہیں، یہیں کی ساری دوڑ بھاگ اس کی یہیں کی ہے. اللہ تعالیٰ نہیں چاہتا کہ ایسے لوگوں کے ساتھ بیٹھ کر ایک انسان وہ بھی اپنی آخرت سے غافل ہو کے دنیا میں ہی غرق ہو جائے. کیونکہ جب انسان ایسے لوگوں کے ساتھ رہتا ہے تو ظاہر ہے جن کے ساتھ آپ رہتے ہیں ان کا اثر تو لیتے ہیں نا. کسی نے کہا کہ انسان وہی ہوتا ہے جو اس کے ارد گرد کے پانچ لوگ ہیں ان کا ایوریج نکال لیں تو وہ انسان ہوگا. جن کے ساتھ بھی وہ رہتا ہے، جن جو بھی آپ کے ارد گرد ہیں پانچ لوگ، ان کا ایوریج آپ بنتے ہیں. تو جن کے ارد گرد آپ رہتے ہیں، جن کی مجلسوں میں بیٹھتے ہیں، جن کی سوچ کو ہر وقت سنتے ہیں، جن کی باتوں میں ہر وقت لگے رہتے ہیں، وہ جو باتیں کریں گے آپ کے بھی ذہن کے پر وہی حاوی رہیں گی نا. تو جن کے اندر بس دنیا ہی کی محبت ہے، وہ بس یہیں کا ارادہ رکھتے ہیں، آخرت کے لیے انہوں نے نہیں کچھ کرنا، اس کا یا تو یقین ہی نہیں ہے، یا اس کی سوچ ہی ذہن میں نہیں ہے، یا اسے اتنے غافل ہیں، بھول ہی چکے ہیں اس کو. تو تم ایسوں کے ساتھ مت رہو، ان سے اعراض برتو. ہم کہتے ہیں اعراض برت کے کیا کریں، ہمارے تو دوست سارے ایسے ہی ہیں، تو دوستوں کا تو رنگ چڑھے گا. پھر ہم کہاں سے لے کر آئیں اتنے نیک لوگ، اتنے بڑے ایسے لوگ، نیکوں کی صحبتیں کہاں سے لائیں؟ دیکھیں اگر آپ کو کوئی علماء وغیرہ، کوئی ایسے لوگ نہیں ملتے اپنے ارد گرد، آپ کے اپنے جیسے ہی لوگ ہیں. اب آپ کہتے ہیں اور علماء کی مجلسوں میں بیٹھنا بھی ایک سعادت ہوتی ہے، ان کے ساتھ وقت گزارنا بھی ایک خوش نصیبی ہوتی ہے. وہ نہیں اگر آپ کو ملتی تو کم از کم، کم سے کم لیسٹ تھنگ یہ ہے کہ انسان ان لوگوں کے ساتھ بیٹھے جن کو کوئی آخرت کی فکر ہو، کوئی اس کا غم ہو، کوئی اس کی طرف سوچ ان کی ہو. کم از کم یہ اپنا کرائٹیریا رکھے. دیکھیں انسان جو کچھ خود ہوتا ہے نا اسی طرف دوڑتا ہے. اگر میرے نزدیک پیسہ ہی سب چیز ہے تو میں بھاگوں گی اس طرف. میری بلا سے کوئی دنیا کے پیچھے جا رہا ہے، آخرت کو اس نے اپنا گول بنایا، مجھے کیا،
बस पैसे वाले हैं, मैं इनके साथ बैठूंगी तो मैं भी पता नहीं पैसे वाली कहलाऊंगी, या पता नहीं हम फील गुड करते हैं शायद, तो बस उनके साथ हम बैठे रहे, बस ये बड़े बड़े लोग हैं ना ये, जिसकी जो जिंदगी की प्रायोरिटीज होती हैं ना वो ये वो नजर आती हैं उसकी जिंदगी में, कि वो किधर उसकी इंटरेस्ट्स हैं, किधर उसके शौक हैं, किधर को भागता है वो लोग भी ऐसे ही तलाश करता है, वो पूरे मजलिस में से देखेगा कौन लोग हैं, बड़े ऊंचे बड़े वाह वाह, इनके कपड़े इनकी गाड़ी और इनकी चीजें देख ली, इनके घर देख लिए, बस इसी के साथ दोस्ती करनी। अल्लाह ताला फरमा रहे फारिद अम्मन तवल्ला अन ज़िक्रिना, जो हमारे जिक्र से गाफिल है क्यों उसके साथ बैठते हो, उसे एराज करो, जिसकी बस दौड़ दुनिया ही है, क्योंकि ये तुम्हारा भी काम खराब कर देगा, ये अच्छा इन्फ्लुएंस नहीं होगा, क्योंकि इंसान लेता है असर अपनी कंपनी से, अपने इर्द गिर्द वालों से। और हमें अगर देखना है ना कि मेरे अंदर क्या है तड़प और तलब और मेरे गोल क्या है, हम अपनी कंपनी देख लें। अच्छा, मैंने आपको मिसाल बता दी कि जो ऐसे लोग हैं वो ऐसों के पीछे, इसी तरह जिन लोगों को कुर्सी का बहुत होता है कि भाई पोजीशन वाले हो, वो आप देखें कि वो तो तलवे चाटने पे आ जाते हैं उन लोगों की जिनके पास कोई कुर्सी है, उनके घरों के चक्कर लगाते हैं, उनको ऐसे गिफ्ट देते हैं, उनको ऐसी मिठाइयां देते हैं कि बस इनके साथ ताल्लुकात हमारे बन जाए। दे डोंट केयर कि इनका मुतमाइन नजर दुनिया की जिंदगी है, इनका इरादा यहीं का है, या ये अल्लाह के जिक्र से कितने गाफिल हैं, दे डोंट केयर, बस उनको उनके साथ बैठना, उनके साथ रहना। तो जो अपनी आखिरत सेफ करना चाहता है ना, सिक्योर करना चाहता है, उसकी उसको फिक्र है कहीं जाया ना हो जाए, कहीं नुकसान ना उठा लूं, वो एराज करे ऐसे लोगों के साथ रहने से जो मुंह मोड़े हुए अल्लाह के जिक्र से। यानी अल्लाह नहीं चाहता कि वो लोग दुनिया परस्तों के साथ बैठे, ओके, अपने आप को भी जाया कर देंगे फिर। और आप देख लें दुनिया में ऐसे लोग आपको नजर आते हैं कि कुछ लोग हैं वो बस उनकी भाग दौड़ बस दुनिया की है, कुछ लोग हैं उनकी भाग दौड़ आखरत की तरफ है। और अल्लाह ताला ने फरमा दिया ज़ालिका मबलगुहुम मिनल इल्म, दुनिया ही उनका मबलग है इल्म का। यानी क्या मतलब, मबलग है इल्म का, इंतहा उनके इल्म की ना बस दुनिया ही है। अगर उन्होंने बात करनी है तो यही बात करनी है कि आज कल किधर लगाए जाएं पैसे तो फिर फायदा होगा। उन्होंने बात करनी है तो उनको ये पता होगा कि स्टॉक्स आजकल कौन से ऊपर जा रहे हैं। उन्होंने बात करनी है तो यही कि पॉलिटिक्स में कौन आगे है। मतलब उनका यानी उनकी इंतहा, जो उनकी लिमिट है, जो उनका यानी जो उनका मैक्सिमम जो उनका वो है ना स्टैंडर्ड, या वो सिर्फ दुनिया है। जबकि मसनून दुआओं में से एक दुआ है, अल्लाहुम्मा ला तजअलिद दुनिया अकबर हम्मीना वला मबलगा इल्मीना, इतनी प्यारी दुआ है, ऐ अल्लाह दुनिया को मेरा सबसे बड़ा गम ना बना देना कि मैं इसके गमों के अंदर ही पड़ी रहूं। जब जाहिर है दुनिया के गम ही छाए रहेंगे हमारे ऊपर, तो आखिरत हमें क्या याद रहेगी, क्या उसकी फिक्र रहेगी, फिक्रें यहां की नहीं खत्म होती, परेशानियां यहीं की नहीं खत्म होती। अल्लाह मुझे ये मेरे लिए सबसे बड़ा अकबर हम्मीना, सबसे बड़ा गम ना बना देना, वला मबलग इल्मीना, और ना मेरे इल्म की इंतहा इसको बनाना। मेरे इल्म की उनकी इंतहा देखे ना, दुनिया का इल्म ही है ना, फैशन का इनको पता है, और जितनी आगे करियर्स बड़े बड़े उनका उनको पता है, बहुत सब चीजों का पता है, बस ये नहीं पता कि आखिरत भी कोई चीज है, उसके लिए भी कोई कोशिश करनी है, अल्लाह के यहाँ हिसाब किताब भी कुछ है, अल्लाह का जिक्र भी कोई चीज होती है, कुरान नमाज ये चीजें की इनको कुछ नहीं है, बस ये इनका इल्म है। जहां बैठेंगे वहां पे वो उनकी बातें वही चीजें बात शुरू कर देंगे, दुनिया पूरी कन्वर्सेशन में उनकी में कोई जिक्र ही नहीं आएगा अल्लाह का, कोई रसूल का, कोई आखरत का, कोई अपनी फिक्र का। हम भी देखें कि हमारे इल्म की इंतहा कहीं यही तो नहीं रह गई, कहीं बस यही जीना मरना तो नहीं रह गया। अल्लाहु अकबर। तो इसलिए जो लोग जिनका मबलग यही हो और उनके लिए अल्लाह की किताब अल्लाह का कलाम कुछ माने ना रखता, वो दुनिया जहान के फलसफे और फलसफियों को कोट करते हो लेकिन कुरान की उनको कुछ नहीं पता ना इसकी कोई अहमियत है, बस दुनिया की तरफ लपकते हैं, जहां से फायदे पता चल रहे हैं ना, यहां से इतना प्रॉफिट हो जाएगा उस तरफ भागते हैं, इसी पे राजी हैं। अल्लाह अकबर।
اسی پہ راضی ہیں، جنت کے شوق نہیں ہیں ان کے اندر۔ حالانکہ جنت کیا ہے؟ جنت میں آپ صلی اللہ علیہ وسلم نے فرمایا ایک کوڑا رکھنے کی جگہ بھی، کوڑا کتنا ہوتا ہے آپ نے دیکھا ہے کبھی، وپ کوڑا جسے وہ اس کو مارتے ہیں گھوڑے کو، ایک کوڑا رکھنے کی جگہ بھی دنیا اور جو کچھ دنیا میں ہے اس سے بہتر ہے ان کو، مگر پھر بھی وہ دنیا کے پیچھے ریجے جا رہے ہیں، ان کو جنت کی نہیں ہے کوئی کہ ہمیں جنت کی کوئی جگہ مل جائے، وہ دیکھی جائے گی وہ کیسی باتیں کرتے ہو، مولویوں والی باتیں کیا کرنی شروع کر دیں ان کو، یہ باتیں یہ ذکر ان کو وحشت دلاتے ہیں، ان کو سٹریس ہو جاتا ہے، وہ پریشان ہو جاتے ہیں، وہ کہتے ہیں یہ ذکر نہ کرو، دنیا کی ذکر کرتے رہو، کیونکہ یہیں کی بھاگ دوڑ ہے نا، اور یہیں رہنا چاہتے ہیں، یہاں سے جانا بھی نہیں چاہتے کبھی۔ اللہ اکبر۔ تو اس لیے ایسے لوگوں کے ساتھ اپنا وقت نہ لگاؤ، ان سے اعراض کرو، ہم بھی دیکھیں ہماری سوچیں، ہمارے غم، ہماری فکریں، ہمارا علم دنیا کی حد تک ہے یا آخرت ہے، اور اپنے آپ سے ہم سوال کریں اصل مسئلہ ہمارے لیے کس چیز کا ہے، اصل فکریں ہماری کیا ہیں، ہمیں غم کدھر کے لگے میں ہیں۔ اسی طرح اپنی صحبتوں کو چیک کریں، کہیں ایسی صحبتیں نہیں تو نہیں ہیں کہ جہاں پہ اللہ کا ذکر ہی کبھی نہیں ہوتا، کہیں وہ صحبتیں نہیں ہیں کہ تو نہیں ہے کہ جو آپ کو بھی کوئی اللہ کی بات کرنے نہیں دیتے، اگر آپ کو بھی کہتے ہیں چھوڑو چھوڑو، اگر ایسا ہے تو بدل دیں ایسی صحبتوں کو۔ کوئی چیز اللہ سے زیادہ ہمیں پیاری نہیں ہونی چاہیے اور اس کے ذکر سے زیادہ پیاری نہیں ہونی چاہیے۔ دوستیاں قربان کریں ایسی دوستیوں کو، ایسی دوستیوں کو کیا کرنا جہاں پہ میرے رب کا ذکر نہ ہو، جس کے لیے رب محبوب ہے، کیا وہ اتنی قربانی نہیں دے سکتا؟ نہیں نہیں وہ دوست ہمیں بہت پیارے ہیں، مزہ بڑا آتا ہے ان کے ساتھ، لطیفے بڑے سناتے ہیں وہ، کیا کرنا ایسے دوستوں کو جو اللہ ہی بھلا دے؟ کیا کرنا ایسی مجلس کو جہاں پہ آخرت کی فکر ہی بھول جائے؟ ان ربک ھو اعلم بمن ضل عن سبیلہ وھو اعلم بمن اھتدی، بے شک تیرا رب ہے وہ زیادہ جانتا ہے اس کو جو بھٹک گیا اس کے راستے سے، اور وہ زیادہ جانتا ہے جس جو ہدایت پا گیا۔ تو پھر بس جاننے کی حد تک یہ رہے گا؟ نہیں، پھر اسی جاننے کی بیس کے اوپر قیامت کے دن فیصلے بھی ہونے، جس کا مطلوب، جس کا مقصود، جو چاہتا بھی دنیا ہے اور جس کا مقصد ایم ان لائف بھی دنیا ہی بن چکا ہے، پھر اللہ کو بہتر پتا ہے اس کا، اور وہ یہ بھی جانتا ہے کہ کون ہدایت پا گیا۔ اللہ تعالیٰ ہمیں ہدایت یافتہ لوگوں میں شامل فرما دے۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ تلاوت سنیے۔
بسم اللہ الرحمن الرحیم، والنجم اذا ہوا، ما ضل صاحبكم وما غوا، وما ينطق عن الهوى، ان هو الا وحی یوحى، علمه شدید القوى، ذو مرة فاستوى، وهو بالأفق الأعلى، ثم دنا فتدلى، فكان قاب قوسين أو أدنى، فأوحى إلى عبده ما أوحى، ما كذب الفؤاد ما رأى، أفتمارونه على ما يرى، ولقد رآه نزلة أخرى، عند سدرة المنتهى، عندها جنة المأوى، إذ يغشى السدرة ما يغشى، ما زاغ البصر وما طغى، لقد رأى من آيات ربه الكبرى، أفرأيتم اللات والعزى، ومناة الثالثة الأخرى، ألكم الذكر وله الأنثى، تلك إذا قسمة ضيزى، إن هي إلا أسماء سميتموها أنتم أنتم وآباؤكم ما أنزل الله بها من سلطان إن يتبعون إلا الظن وما تهوى الأنفس ولقد جاءهم من ربهم الهدى أم للإنسان ما تمنى فلله الآخرة والأولى وكم من ملك في السماوات لا تغني شفاعتهم شيئا لا تغني شفاعتهم شيئا إلا من بعد أن يأذن الله لمن يشاء ويرضى إن الذين لا يؤمنون بالآخرة ليسمون الملائكة تسمية الأنثى وما لهم به من علم إن يتبعون إلا الظن وإن الظن لا يغني من الحق شيئا فأعرض عمن تولى عن ذكرنا ولم يرد إلا الحياة الدنيا ذلك مبلغهم من العلم إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بمن اهتدى